आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, प्रभु येशू ख्रीष्टको मधुर सामर्थ्य नाममा आज पनि तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, बाइबल अध्ययनको क्रममा आज हामी रोमी 9:6-24 पदबाट अध्ययन गर्न गइरहेका छौं। अघिल्लो दिनमा हामीले रोमी 9:1-5 पदबाट अध्ययन गरिरहेका थियौं कि कसरी हामी इसरायलीहरूलाई पहिलो अर्को अवधिमा जानिन्थ्यो, अर्थात तिनीहरूलाई यसरी जानिन्थ्यो, तिनीहरूसँग धर्मपुत्रको हक, महिमा, करारहरू, व्यवस्था, परमेश्वरको सेवा र प्रतिज्ञाहरू छन्। त्यति मात्र होइन, तिनीहरूका पिता पुर्खा छन् र तिनीहरूको जातमै ख्रिष्ट प्रभु येशु शरीरमा आउनुभयो। यसरी इसरायलीहरूलाई पहिले चिनिन्थ्यो, अहिले तिनीहरूलाई पावलको दिन र हाम्रा दिनहरूमा पनि चिनौं। रोमी 9:6 पदमा भनिएको छ, तर परमेश्वरको वचन विफल भएको होइन, किनकि इसरायलबाट जन्मेका सबै इसरायल होइनन्। मित्र, यो अनौठो अभिव्यक्त हो, अनौठो कथन हो। अर्को शब्दमा, इसरायलका स्वाभाविक सन्तानहरू सबै इसरायलका सन्तान होइन वा इसरायली होइनन्। अर्को शब्दमा, ख्रिस्टियन आमा बुबाबाट जन्मेका सबै सन्तान ख्रिस्टियन हुन सक्छन् भन्न मिल्दैन। त्यसरी नै सबै स्वाभाविक इसरायलीहरू इसरायली होइनन्। पाउलको दिनमा यहुदीहरूले यस्तो प्रश्न खड़ा गरे कि किन यहुदीहरूले आफ्ना पूर्ण हृदयबाट ख्रिस्टलाई ग्रहण गरेनन् जबकि तिनीहरू चुनिएका राष्ट्र थिए। मित्र, यो परमेश्वरबाटको असफलता होइन। पाउलले आंशिक रूपमा रोमी 3:1 आरम्भमा यो समस्यासँग व्यवहार गरेथे। अहिले पाउल याकुबको स्वाभाविक सन्तान र आत्मिक सन्तानहरूको बीचमा भिन्नता बनाउन गइरहेका छन्। मित्र, यो कुराको याद राखौं कि परमेश्वरसँग सधैँ केही आफ्ना सत्य विश्वासी जनहरू भएको छ, चाहे त्यो सत्य विश्वासी भक्तजन, स्वाभाविक वा सहज सन्तानबाटको होस् या स्वाभाविक वा सहज सन्तानबाट नहोस्, उहाँसँग आत्मिक सन्तानहरू छन्। यो भिन्नता वा भेद चाहिँ इसरायल राष्ट्रभित्रकै हो। पाउल यहाँ कति पनि अन्य जातिहरूको समावेश गरिरहेका छैनन्। असफलता परमेश्वरको होइन, तर ती मानिसहरूले विश्वासघात गरे र उहाँलाई त्यागे। परमेश्वरको प्रतिज्ञा अशर्तीय थियो, शर्त बेगरको थियो। 6 पदमा भनिएको छ, तर परमेश्वरको वचन विफल भएको होइन, किनकि इसरायलबाट जन्मेका सबै इसरायल होइन। अनि 7 पदमा, न त अब्राहमका सन्तान हुँदामा सबै तिनका छोराछोरी हुन्, तर धर्मशास्त्रमा भने अनुसार इसाकबाट नै तिनीहरूको सन्तान गनिनेछ। यो पद ती व्यक्तिहरूको तर्कको निम्ति विनाशकारी मुक्का हो जो पाउलको विरूद्धमा खड़ा हुन प्रयास गरिरहेका थिए। यदि सन्तान केवल स्वाभाविक वा जन्मेको सन्तान मात्र बुझिएको भए तब इसरायलीहरू, मिद्यानीहरू र इदोमीहरू पनि समावेश हुने थिए। एकजना अरब राष्ट्रको व्यक्तिले मलाई केही साल पहिले भनिरहेका थिए, म पनि अब्राहमको सन्तान हुँ। मैले यसको विरूद्धमा तर्क गर्न सकिन, तिनी अब्राहमको सन्तान थिए, यी अन्यहरू चाहिँ अब्राहमको शारीरिक सन्तानहरू थिए। मित्र, अब्राहमको स्वाभाविक र शारीरिक सन्तान हुँदैमा त्यो व्यक्ति प्रतिज्ञाको सन्तान हो भन्न सकिँदैन। तपाईँलाई यादै होला, यहुदीहरूले प्रभु येशूलाई एक समयमा यो भने, योहान्ना 8:39-44, हाम्रा पुर्खा त अब्राहम हुनुहुन्छ। येशूले तिनीहरूलाई भन्नुभयो, तिमीहरू अब्राहमको सन्तान हौ भने त अब्राहमको काम गर्ने थियो। तिमीहरू त आफ्ना पिता शैतानका तर्फबाट कहौ र आफ्नो पिताका अभिलाषा गर्ने इच्छा गर्छौ। त्यो त शुरूदेखि नै हत्यारा थियो र सत्यमा ठहरेन, किनभने त्यसमा सत्य छँदै छैन। त्यसले झूठ बोल्दछ भने त्यो आफ्नै तर्फबाट बोल्दछ, किनभने त्यो झूठ र झूठको पिता हो। अनि एकपल्ट म 6-7 पढिदिन्छु, तर परमेश्वरको वचन विफल भएको होइन, किनकि इसरायलबाट जन्मेका सबै इसरायल होइनन्, न त अब्राहमका सन्तान हुँदैमा सबै तिनका छोराछोरी हुन्, तर धर्मशास्त्रमा भने अनुसार इसाकबाट नै तिनीहरूको सन्तान गनिनेछ। 8 पद, यसको अर्थ शरीरबाट जन्मेकाहरू परमेश्वरको सन्तान होइनन्, तर करारबाट उत्पन्न भएकाहरू नै अब्राहमका सन्तान हुन्। पाउले इसरायल राष्ट्रमा चुनिएकाहरू र नचुनिएकाहरू बीच स्पष्ट भिन्नता बनाउँछन्। शरीरका सन्तान परमेश्वरको सन्तान होइन,
अनि प्रतिज्ञाका सन्तान नै एउटा वंश गनिएका छन्। प्रेरित 21 अध्यायको 20 पदमा डाक्टर लुकाले हामीलाई भन्दछन्, तिनीहरूले कुरा सुनेपछि परमेश्वरको महिमा गरे र तिनीहरूलाई भने, ए भाइ हेर्नुहोस्, विश्वास गर्ने यहुदीहरू कैयौं हजार छन् र तिनीहरू व्यवस्थामा खुरन्दार लाग्छन्। मित्र, ख्रिष्टको मृत्यु र पुनरुत्थान पछि हजारौं यहुदीहरू ख्रिष्ट कहाँ फर्केथे। तिनीहरू चुनिएकाहरू थिए र परमेश्वर सधैं तिनीहरूलाई इसरायल भन्नुहुन्छ। जब हामी प्रकाशको पुस्तकमा आउँछौ, जहाँ हाम्रा प्रभुले सात मण्डलीहरूको बारेमा कुरा गर्नुहुँदा भावमा उहाँले तिनीहरूलाई भन्नुहुन्छ, प्रकाश 2:9 र 3:9 पदमा, तिनीहरू कति पनि मलाई आराधना गर्न सभाघरका होइनौ, बरु त्यो सभाघरले शैतानको पुज्छन्। 9 पदमा भनिएको छ, त्यस प्रतिज्ञाले यसो भन्दछ, तोकेको समयमा म फर्केर आउनेछु र साराको एउटा छोरो हुनेछ। प्रतिज्ञाको सन्तान तिनीहरू होइनन् जसले केही कुरामा विश्वास गरेथे। इसाकले आफू जन्मनुभन्दा पहिले विश्वास गरेका थिएन, तर इसाक प्रतिज्ञाको सन्तान थिए। परमेश्वरले प्रतिज्ञा गर्नुभयो र यसको पूरा गर्नुभयो। अहिले हामी केही अनौठो कथनहरूतिर आएका छौ। 10 पदमा भनिएको छ, त्यसो मात्र होइन, जब रिबेक्काले एउटै पुरूष हाम्रा पुर्खा इसाकबाट गर्भधारण गरिन्, त्यही किसिमले इसाक र रिबेक्कालाई ईश्वरीय चुनावको यो सिद्धान्तको नमूनाको रूपमा दिइएको छ। अनि 11 पदमा भनिएको छ, र जुम्ल्या बालकहरू जन्मनु अघिबाटै तिनीहरूले कुनै असल वा खराब गर्न अघि नै कर्मले होइन तर उहाँको बोलावट अनुसार परमेश्वरको चुनावको उद्देश्य ठरिस भनेर। मित्र, केही स्पष्टीकरण वा व्याख्या इस्माइलको परमेश्वरलाई इन्कार अस्वीकारको लागि दिन सकिए तापनि, तर त्यो कुरा इसाक र रिबेकाको मामलामा सम्भव छैन। ती केटाहरू जम्ल्या थिए। परमेश्वरले ज्येष्ठत्वको लाइनलाई, अर्थात जेठोले पाउने अधिकारको स्थानको अस्वीकार गर्नुभयो र कान्छो छोरोलाई चुन्नुभयो। त्यस समयमा पहिले त याकुबले कति पनि राम्रो काम गरेनन् र एसाउले कुनै दुष्टता खराब काम गरेनन्। यो जन्ममा आश्रित हुँदैन जुन अनुरूप थियो वा उही एउटै कुरा थियो। यो तिनीहरूको चरित्र वा तिनीहरूको कामहरूमा आश्रित हुँदैन। पावल स्पष्ट बनाउँछन् कि सम्पूर्ण छान्ने काम, चुन्ने काम, चुनाव बमोजिम परमेश्वरको उद्देश्यमाथि आश्रित छ। पावलले आफ्नो कथनमा केही कुरा थप्छन्, यो कामबाट होइन तर बोलाउने परमेश्वरको इच्छामाथि आश्रित हुन्छ। तर यो कुराको याद राखौं, यस पदमा बोलावट उद्धारको निम्ति होइन। 12 पदमा भनिएको छ, रिबेक्कालाई यसै भनिएको थियो, जेठाले कान्छोको सेवा गर्नेछ। यो उत्पत्ति 25:23 पदको कथनको उद्धृत हो जुन यी दुई केटाहरू जन्मनभन्दा पहिले दिइएको थियो। यहाँ भनिएको छ, उत्पत्ति 25:23 पदमा, औ परमप्रभुले रिबेक्कालाई भन्नुभयो, तेरो काखमा दुई जातिहरू छन्, तेरो गर्भबाट जन्मदाखेरि नै दुई जाति छुट्टा छुट्टै भएर जन्मनेछन्, एउटा अर्को भन्दा बलवान हुनेछ र जेठोले कान्छोको सेवा गर्नेछ। 13 पदमा भनिएको छ, जसो लेखिएको छ, याकुबलाई मैले प्रेम गरे तर एसाउलाई तुच्छ ठाने। मित्र, यो कथन पनि पुरानो नियमको अन्तिम पुस्तक मलाकी 1:2-3 पदबाट उद्धृत हो। यो कथन तबसम्म भनिएको थिएन जबसम्म यी दुई केटाहरू आफ्नो इच्छा अनुसारको जीवन जिएथे र तिनीहरूबाट दुई राष्ट्रहरू आएथ्यो। यो चाहिँ करिब 2000 वर्ष पछिबाटको कुरा थियो र त्यस बेला प्राय धेरै इतिहासहरू लेखिसकिएको थियो। एकजना बाइबल कलेजको विद्यार्थीले डाक्टर ग्रिफिक्सलाई सोधे कि उसले यो अनुच्छेदसँग कठिनाईको महसुस गरिरहेका छन्, किनभने परमेश्वरले एसाउलाई किन घृणा गर्नुभयो, सो कुराको बुझ्न सकेनन्। डाक्टर ग्रिफियसले उत्तर दिए, यस अनुच्छेदसँग मेरो पनि कठिनको महसुस छ, तर मेरो चाहिँ बेग्लै किसिमको छ। म कति पनि बुझ्न सक्दिन कि परमेश्वरले याकुबलाई किन प्रेम गर्नुभयो, त्यो अझ ठूलो समस्या हो। मित्र, किन परमेश्वरले एसाउलाई अस्वीकार गर्नुभयो, सो कुरा हेर्न सजिलो छ। तिनी दुर्जन व्यक्ति थिए, तिनी अईश्वरीय शारीरिक मानिस थिए र घमण्डले भरेका व्यक्ति थिए, र उसबाट त्यस्तो राष्ट्र आयो जुन परमेश्वर बेगर जिउन चाहन्थ्यो, र तिनीहरूले आफ्नै पेट परमेश्वरलाई फर्काइदिए। म राम्ररी बुझ्छु र बुझ्न सक्छु कि किन परमेश्वरले एसाउलाई इन्कार गर्नुभयो। तर यो बुझ्न सक्दिन कि किन परमेश्वरले याकुबलाई चुन्नुभयो। बाइबलले हामीलाई भन्दछ कि उहाँले आफ्नो चुनाव आफ्नो सर्वोच्च इच्छा अनुसार बनाउनुभयो। अगाडि हामी देख्छौ इसरायलको चुनाव परमेश्वरको सर्वोच्च उद्देश्यमा उहाँको सर्वोच्च उद्देश्यमा छ। 14 पदमा भनिएको छ, अब हामी के भनौं, के परमेश्वरमा अन्य छ त? कदापि होइन। तब हामी यसको बारेमा के भनौं त? के परमेश्वरमा पक्षपात छ, अन्याय छ? त्यसो नहोस्, त्यस्तो कहिले हुन सक्दैन। उत्तर हो, त्यस्तो कदापि नहोस्। शारीरिक मानिस परमेश्वरको सर्वोच्चता र सर्वभौ सत्ताको विरूद्ध सधैँ विद्रोह गर्दछ र धेरै मानिसहरूले भन्ने गर्दछन् कि परमेश्वर अधर्मी हुनुहुन्छ, अन्यायी हुनुहुन्छ जब तिनीहरूमा कठिनाई दुःख समस्याहरू आउँछ। मित्र, पछाडि हामी परमेश्वरको रहस्यमय व्यवहारको बुझ्न नसके तापनि हामी उहाँमा विश्वास र भरोसा गर्न सक्छौ कि उहाँ धर्म नीतिमा न्यायमा काम गर्नुहुन्छ। हामी चुनावको सिद्धान्तको इन्कार गर्न सक्दैनौ, न हामी मानिससँगको स्वतन्त्रता स्वतन्त्र इच्छासँग परमेश्वरको सर्वोच्च चुनावको सम्झौतै गर्न सक्छौ। दुवै सत्य हुन्। यो कुराको हामी आफ्नो मनमा राखौं, यो विश्व यो ब्रह्माण्ड उहाँको हो, उहाँ सर्वोच्च सर्वभाव सत्ता हुनुहुन्छ। म यो संसारमा खालि एउटा सानो प्राणी हुँ, उहाँले अर्को क्षणमै मबाट श्वास लैजान सक्नुहुन्छ। के मसँग आफ्नो दुई खुट्टामा उभिएर उहाँको मुहारमा हेरेर उहाँले के गर्नुहुन्छ सो कुराको प्रश्न गर्ने साहस छ? त्यो मेरो सबभन्दा नीच र खराब किसिमको विद्रोह हुनेछ। बरु म आफ्नो शिर मेरो सृष्टिकर्ता उद्धारकर्ताको अगाडि झुकाउँछु। यो कुराको थाहा गर्दै कि उहाँले जस्तो सुकै चुनाव गर्नुहुन्छ त्यो सही हो, तर उहाँले गरेको काम तपाईँलाई मन पर्दैन भने सम्भव तपाई उहाँको विश्वबाट निस्कि गएर आफ्नै एउटै छुट्टै स्थानको शुरू गर्नुहोस् र आफ्नै नियम आफ्नै कानूनहरू बनाउन सक्नुहुन्छ। तर जबसम्म तपाईँ र म परमेश्वरको विश्वमा छौं, हामीले उहाँको नियमहरू अनुसार चल्नुपर्दछ। भनिएको छ 14 पदमा, अब हामी के भनौं, के परमेश्वरमा अन्याय छ त? कदापि होइन। 15 पदमा भनिएको छ, यसकारण मानिसको इच्छा वा प्रयासमाथि यो निर्भर गर्दैन, तर परमेश्वरको कृपामाथि निर्भर गर्दछ। तपाईँले यादै होला, मूसा परमेश्वरको महिमाको हेर्न चाहन्थे। परमेश्वरले भावमा भन्नुभयो, मूसा म तलाई यो देखाउने छु, तर त मूसा भएकोले म यो देखाउने छुइन। अहिले मूसा अति नै महत्वपूर्ण व्यक्ति थिए। उसले इसरायलका राष्ट्र वा सन्तानहरूलाई उजाड स्थानमा भएर डोर्याइरहेका थिए। परमेश्वर भन्नुहुन्छ, जसमाथि म कृपा गर्न चाहन्छु त्यसलाई म कृपा गर्नेछु, म यो तिम्रो निम्ति गर्नेछु, तर तिमी मूसा भएकोले गर्दा होइन, तर यस कारणले कि म परमेश्वर हुँ। तपाईँलाई थाहा छ कि किन परमेश्वरले मलाई उद्धार गर्नुभयो? यस कारणले मलाई उद्धार गर्नुभएन किनभने म फलना 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 व्यक्ति हुँ, र यस कारणले किनभने उहाँ परमेश्वर हुनुहुन्छ, उहाँले चुनाव बनाउनुभयो र म उहाँको सामने झुके। 16 पदमा भनिएको छ, यसकारण मानिसको इच्छा वा प्रयासमाथि यो निर्भर गर्दैन, तर परमेश्वरको कृपामाथि निर्भर गर्दछ। परमेश्वरको कृपा मानव इच्छाको सम्मानको रूपमा फैलाइएको छैन, न यो मानव कर्मको इनाम वा पुरस्कार नै हो। मानव इच्छा र मानव कर्म परमेश्वरका क्रियाहरूको क्रियाशील गर्न प्रेरित गरेको छैन। मानिस सोच्दछ कि उसको निर्णय र उसको प्रयत्नले परमेश्वरलाई तिनीमाथि कृपा गर्न प्रेरित गर्दछ। अमित्र, परमेश्वरले कृपाको बढाउनुहुन्छ र उहाँले यो यस कारणले गर्नुहुन्छ किनभने उहाँ परमेश्वर हुनुहुन्छ। उहाँलाई प्रश्न गर्ने हामी को हौ? म आज उहाँको सामने झुकिन्छु। 17 र 18 पदमा भनिएको छ कि धर्मशास्त्रले फारूलाई भन्छ, म मेरो शक्ति तँलाई देखाउँछु र सारा पृथ्वीमा मेरो नाउँको घोषणा गरियोस् भन्ने अभिप्रायले मैले तलाई खड़ा गरे। यसकारण उहाँले इच्छा गर्नुभएकाहरूलाई उहाँले कृपा गर्नुहुन्छ र उहाँले इच्छा गर्नुभएकाहरूको हृदयलाई उहाँले कठोर पार्नुहुन्छ। परमेश्वर भन्नुहुन्छ कि उहाँले फारोलाई प्रयोग गर्नुभयो, तर यो भन्न सक्नुहुन्छ कि तिनी चुनिएका थिएनन्? निश्चय नै तिनी चुनिएका थिएनन्, खालि परमेश्वरले तिनलाई दिनुभएको मौकाको सोच्नुहोस् त। फारोले भने, म फारो हुँ, यहाँको निर्णय म आफै नै बनाउँछु, इसरायलका सन्तानहरूलाई जान दिने विन्तीको म इन्कार गर्दछु। परमेश्वर फारोलाई भन्नुहुन्छ, त तँ सोच्दछस् कि तँ इसरायलीहरूलाई जान दिने छैनस्, तर तँ कसै गरी पनि तिनीहरूलाई जान दिनेछस्। परमेश्वर विजय प्राप्त गर्नुहुनेछ। जब शास्त्रले भन्छ परमेश्वरले फारोको हृदय कठोर पार्नुभयो, यसको अर्थ यो थियो कि परमेश्वरले फारोलाई त्यस्तो निर्णय गर्न कर लगाउनुभयो जुन उसको हृदयमा थियो। परमेश्वरले उसलाई त्यस्तो कुरा गर्न बाध्य गराउनुभयो जुन काम गर्न तिनी चाहन्थे। मित्र, नर्कमा कहिले पनि त्यो व्यक्ति हुने छैनन् जो त्यही नै रहन आफैले चुनेनन्। तपाईँ नै एक हुनुहुन्छ जसले आफ्नो निर्णयहरू बनाउनुहुन्छ। 19 पदमा भनिएको छ, तब तिमी मलाई भन्नेछौ परमेश्वरले अझै किन दोष लगाउनुहुन्छ, किनकि उहाँले इच्छालाई कसले विरोध गर्न सक्छ र? यो शारीरिक मानिसको भस वा तर्क गराई हो। यदि परमेश्वरले फारोको हृदयमा कठोर पार्नु भए तब किन उहाँले फारोमा दोष पाउनु भयो त? के उसले परमेश्वरको उद्देश्यको पूरा गरिरहेका थिएनन्? 20 पदमा भनिएको छ, तर मानिस भएर परमेश्वरलाई जवाब लाग्ने तिमी को हौ? के ढालेर बनाएको वस्तुले आफूलाई बनाउनेलाई मलाई किन यस्तो बनाएको हो भन्छ र? मानव बहस तर्क समस्याको उत्तर होइन। उत्तर खाली परमेश्वरको सर्वोच्च सर्वभौसत्ताको ऐश्वर्य प्रतापमा र रहस्यमा मात्र पाइन्दछ। विश्वासले त्यसलाई त्यहाँ छोड्दछ र यसलाई नम्र आज्ञाकारितामा ग्रहण गर्दछ। अविश्वास यसको विरूद्ध विद्रोह गर्दछ र निरन्तर परमेश्वरको दण्ड र क्रोधमा परिरहेको हुन्छ। निम्न पदहरूमा पाओले कुमाले र माटोको नमूनाको प्रयोग गर्छन्। परमेश्वर कुमाले हुनुहुन्छ र हामी माटो हौं। परमेश्वरले मानिसलाई पृथ्वीको माटोबाट बनाउनुभयो। भजनकारले भजन संग्रह 103:14 पदमा भन्छन्, उहाँ जान्नुहुन्छ कि हामी माटो हौं, कहिलेकाहीँ हामी यो कुराको भूल्छौ। 23 पदमा भनिएको छ, यदि महिमाको निम्ति अघिबाटै तयार पार्नुभएको उहाँको कृपा पात्रहरूलाई आफ्नो महिमाको सम्पत्ति प्रकट गर्नलाई उहाँले यसो गर्नुभयो। मित्र, उहाँसँग पूर्ण रूपमा अधिकार छ। अनि 22:23-24 भनिएको छ, यदि परमेश्वरले आफ्नो क्रोध प्रकट गर्न र आफ्नो शक्ति प्रदर्शन गर्नलाई विनाशको लागि तयार पारिएको क्रोधको पात्रहरूलाई अत्यन्त धैर्यसाथ सहनु भएको छ भने के भयो त? यदि महिमाको निम्ति अघिबाटै तयार पार्नुभएको उहाँको कृपा पात्रहरूलाई आफ्नो महिमाको सम्पत्ति प्रकट गर्नलाई उहाँले यसै गर्नुभयो, अर्थात हामी जसलाई यहुदीहरूबाट मात्र होइन तर अन्य जातिहरूबाट पनि उहाँले बोलाउनु भएको छ भने के भयो त? पाउलले पहिले नै यसको तथ्यको राखिसकेका छन् कि परमेश्वर उहाँको सर्वोच्च सर्वभौसत्ताको ऐश्वर्यमा प्रतापमा र उहाँको रहस्यमा काम गर्न स्वतन्त्र हुनुहुन्छ। अहिले पाउल देखाउँछन् कि परमेश्वर क्रोधको भाँडाहरूसँग पनि कृपा र धीरजमा व्यवहार गर्नुहुन्छ। परमेश्वरले तिनीहरूलाई विनाशको निम्ति सृष्टि गर्नुभएको थिएन। माटोको डल्लाको पाप र विद्रोहको कारण दण्डको निम्ति तिनीहरूलाई तयार पार्यो। परमेश्वरले चाहनु भएको भए तत्काल दण्डको अभ्यास गर्न भएमा सही गर्नुहुने थियो, तर उहाँले यी भाँडाहरूसँग प्राणविहीन माटोको रूपमा होइन तर स्वतन्त्र इच्छा सहितको प्राणी वा सृष्टिको रूपमा व्यवहार गर्नुभयो। उहाँले तिनीहरूलाई प्रशस्त समय दिनुभयो ताकि तिनीहरू उहाँतिर झुक्किन सकुन्, आउन सकुन्। यद्यपि परमेश्वरले पापको क्षमा गर्नुहुन्छ र यसको अन्त्यमा दण्ड अवश्य दिनुभए तापनि उहाँको कृपा निरन्तर ती पापहरूमा रहेका मानिसहरू कहाँ गइरहेको छ। परमेश्वर स्पष्ट गर्नुहुन्छ कि क्रोधका भाँडाहरू यहुदी राष्ट्र हो, जुन चाहिँ ईस्वी सम्बत 70 टाइटस रोमी सम्राटद्वारा विध्वंस गरिएको थियो। तपाईँले यादै होला, येशूले यस विध्वंसको घोषणा गर्नुभएको थियो, भविष्यवाणी गर्नुभएको थियो, तर उहाँले यो शहरमाथि विलाप गर्नुभयो र उहाँले प्रार्थना गर्नुभयो, पिता तिनीहरूलाई क्षमा गर्नुहोस्। जब अन्तिम दण्ड ईस्वी सम्बत 70 अर्थात परमेश्वरले तिनीहरू मध्ये बाँकी सत्य भक्त जनहरूलाई बचाउनुभयो।
छ यो जीवन शून्यता छ यो जीवन निरस छ यो जीवन शून्यता छ यो जीवन तिम्रो कमल मायाले भरि देऊ, आओ प्रभु यो हृदयमा जन्म लेऊ, आओ प्रभु यो हृदयमा जन्म लेऊ, यो हृदयको ढुकढुकी बनी जीवन जिउने यथा बुझाई दे, बुझाई दे। यथार मर्मले भरिए हामी मनायो जीवनमा, व्यथार मर्मले भरिएको हामी मनायो जीवनमा, तिम्रो प्रेम राशिको झरी वर्ष दे, यो हृदयमा जन्म लेऊ, आओ प्रभु यो हृदयमा जन्म लेऊ, यो हृदयको ढुकढुकी बनी जीवन जिउने यथा बुझाई दे, बुझाई दे।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहन हुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98 4735 679 98 4703 5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।